आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
ज्योति बन्यो जीवनमा तिमी यीशु सहारा बन्यो धन्यवाद म चढाउँछु धन्यवाद म चढाउँछु जीवनमा तिमी प्रभु ज्योति बन्यो विश्वासी रगतले किनेको लाखौंमा म एक उहाँद्वारा चुनिएको म हुँ विश्वासी रगतले किनेको लाखौंमा म एक उहाँद्वारा चुनिएको म त होइन आफ्नो म त होइन आफ्नो तर प्रभु तपाईँको कस्तो हो यो प्रेम कस्तो हो यो मिलन बुझ्नै सक्दिन म त बुझ्नै सक्दिन जीवनमा तिमी प्रभु ज्योति बन्यो सबै दुख भनाइरखेदो सराप अत्याचार घटी रकमी सुख र सबै दुख भनाइरखेदो सराप अत्याचार सहन गर्न मलाई सहन गर्न मलाई गर्नु होस् गुहार भएर गवाही यस संसारमा जिउन म चाहन्छु, जिउन म चाहन्छु, जीवनमा तिमी प्रभु ज्योति बन्यौ, जीवनमा तिमी यीशु सहारा बन्यौ, धन्यवाद म चढाउँछु, 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 धन्यवाद म चढाउँछु।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, आज हामी बाइबल अध्ययन पहिलो कोरन्थी 16 अध्यायबाट गर्न गइरहेका छौं। पहिलो कोरन्थीको पुस्तकबाटको हाम्रो अध्ययन आज अन्तिम हो। आशा गर्दछु तपाईहरूले यस पुस्तकबाट धेरै धेरै आत्मिक आशिषहरू पाउनुभयो। यस अध्यायमा हामी देख्दछौ सबभन्दा पहिले यरूशलेममा हुने गरीब सन्तहरूको निम्ति चन्दा संकलनको बारेमा पावल कुरा गर्छन्। त्यसपछि पावल अन्य कुराहरूको छलफल गर्छन्। पावल अवसरहरू र विरोधको बारेमा, जागा रहेर प्रार्थना गर्ने बारेमा, मण्डलीको आचरणको बारेमा, शिक्षाको जाँचको बारेमा छलफल गर्छन्। यहाँ सम्पूर्ण मण्डली दृश्यमा छ। पद एकदेखि चारले चन्दा संकलनको बारेमा बताउँछ। पद चारदेखि नौमा चाहिँ पावल आफ्नो व्यक्तिगत योजनाहरूको बारेमा बताउँछन् अनि दशदेखि चौबीस पदले चाहिँ ती व्यक्तित्वहरूसँग व्यवहार गर्दछ जो भ्रष्ट कोरन्थीको बाटाहरूमा हिँडेथे र ख्रिष्टका निम्ति विश्वास योग्यतापूर्ण हिँडेथे र जिएथे। त सबभन्दा पहिले देख्नेछौ चन्दा संकलनको बारेमा, जुन पावलले यस सोह्र अध्यायमा कुरा गर्दछन्। पहिलो कोरन्थी 16 अध्यायको एक पदमा, अब सन्तहरूका निम्ति भेटीको विषयमा गलातिएका मण्डलीहरूलाई मैले दिएको आदेश अनुसार तिमीहरूले गर्नु। पावलले यो अध्यायलाई चन्दा संकलनको बारेमा कुरा गर्दै आरम्भ गर्छन्। यो चन्दा चाहिँ यरूशलेममा रहेका गरीब दीन प्रभुका सन्तानहरूको निम्ति थियो, जो विश्वासको खातिर खेदो र सतावटको कारण गरीब अवस्थामा आएका थिए। कोही कोही धर्मनिष्ठ भनाउँदा मानिसहरूले भन्ला, तिमीले चन्दा संकलनको बारेमा कुरा गर्नुहुँदैन, त्यो त भौतिक कुराहरू हुन्, तिमीले खालि आत्मिक कुराहरूको मात्र कुरा गर्नुपर्छ। अमित्र, सामान्यतया ती व्यक्तिहरू यसको बारेमा कुरा गर्न चाहँदैनन्, किनभने यो विषय तिनीहरूको निम्ति अलिकता अप्ठ्यारो पार्ने कुरा हो। पावल ख्रिस्टियन दिने कुराको निम्ति विधि वा नियमको दिन गइरहेका छन्। दुई पदमा भनिएको छ, प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आफ्नो कमाई अनुसार केही धन छुट्याएर जम्मा गर्दै राख्नु, ताकि म आउँदा भेटी संग्रह गर्नु नपरोस्। पावल चाहन्छन् कि कोरन्थीमा भेट गर्न आउनुभन्दा पहिले त्यहाँका चन्दा उठाइसकिएको होस्। पावल यहाँ चन्दा संकलनको विषयमा ख्रिस्टियनहरूलाई दुई प्रयोगत्मक सुझाव दिन्छन्। पैसा हप्ते पछि नियमित तवरले दिए उक्तम हुन्छ, एकैचोटि हतार हतारमा पैसा नउठाइएको होस्। गरीबहरूको लागि सहायता गर्नु हरेक ख्रिस्टियनहरूको कर्तव्य हो। मलाई लाग्छ यो परम कर्तव्य हो। दोस्रो कुरा पावल यहाँ भन्छन्, हरेक क्रिस्चियनले आफ्नो आफ्नो उन्नति अनुसार दिनुपर्छ, आफ्नो ल्याकत अनुसार दिनुपर्छ। यदि परमेश्वरले तपाईलाई प्रशस्त गरी आशिष दिनुभएको छ भने तपाईले अति नै कम दिनुहुँदैन। यहाँ पौल भन्छन्, आफ्नो आफ्नो उन्नति अनुसार चन्दा जोगाएर राखोस्। 3-4 पदमा भनिएको छ, अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचय पत्र दिएर तिमीहरूका भेटी लिई यरूशलेममा पठाउनेछु, तर म पनि जान ठिक देखियो भने तिनीहरूसँग जानेछु। मित्र, पौल तिनीहरूलाई भन्छन् कि यरूशलेममा त्यो चन्दा लानको निम्ति कुनै विश्वासयोग्य व्यक्तिहरू छन्, यदि मलाई त्यहाँ जाने आवश्यक पर्यो भने म पनि जानेछु। अमित्र, चन्दाको निम्ति जवाबदेह हुन एकजना व्यक्ति भन्दा धेरै व्यक्ति हुने कुरा असल हुन्छ, किनकि त्यहाँ सधैँ खतरा हुन सक्छ कि त्यो चन्दा खालि एकजना व्यक्तिको हातमा दिने काम र उसलाई नियन्त्रण दिने काम। के यसको मतलब यो हो कि कुनै ख्रिस्टियनको इमान्दारिताको बारेमा शंका हुन्छ? अमित्र, यद्यपि त्यो कुनै व्यक्ति असल आत्मिक ख्रिस्टियन भए तापनि त्यहाँ सधैँ निश्चित परीक्षाहरू समावेश भएका हुन्छन्। अर्को शब्दमा, परीक्षामा पर्न सक्छ। त्यसकारण पाउलले हामीलाई चन्दा, रूपियाँ, पैसा चलाउने सम्बन्धमा उक्तम तरिका दिन्छ। अर्को शब्दमा, कोरन्थीहरूले पाउल आफैलाई यो चन्दा सुम्पिदिनुपर्छ भनेर पाउल भन्दैनन्, ताकि कसैले पाउललाई आफ्नै लागि यो पैसा उठाएको हो भने दोष लगाउन मौका नपाओस्। बरु कोरन्थियनहरूले ज जसलाई छान्छन् त्यसले नै यरूशलेममा चन्दा लगिदिउन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ उसको व्यक्तिगत टिप्पणीहरू। 5-6 पदमा भनिएको छ, म्याकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउँछु, किनभने म माकेडोनिया नै भएर गइरहेको छु। सायद म तिमीहरू कहाँ केही दिन बस्नेछु अथवा हिउँदा पनि बिताउनेछु। त्यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्दोबस्त मिलाइदिन सक्नेछौ। जहाँ जौलाको अर्थ हो पौल जान्दैनन् कि तिनी कहाँ गइरहेका छन्, कहाँ जानेछन्। त्यो फल्ला फल्ला स्थानमा प्रचार गर्न जानेछु भनी उसले पहिले नै कुनै कार्यक्रम योजना बनाउँदैनथे। उसले भन्छन् कि जहाँ प्रभुले उसलाई अगुवाई गर्नुहुन्छ त्यतै जानेछन्, अनि उसलाई यो कुराको पनि निश्चयता छैन कि उसले के गर्नुपर्नेछ। यो मेरो निम्ति महान सन्तोषजनक कुरा हो, किनभने मलाई पनि भविष्यको बारेमा थाहा छैन। त्यहाँ कोही कोही व्यक्ति छन्, ख्रिस्टियन सेवामा छन्, जो मलाई भन्छन् कि तिनीहरू कहाँ गइरहेका छन् र तिनीहरूले अबको 5 वर्षपछि के गरिरहेका हुनेछन् इत्यादि। मतलब कति धेरै सेवा गर्नेछन्, कतिजनालाई प्रभुमा डोर्याउनेछन्, कति मण्डली स्थापन गर्नेछन् इत्यादि। यसले मलाई कहिले कहीँ चिन्तित पार्दछ, किनभने मैले कहिले पनि प्रभुबाट त्यस्तो किसिमको निर्देशन मार्गदर्शन पाएको छैन, र म यो कुराको सोच्न मन पराउँदिन कि तिनीहरूको प्रभुसँग व्यक्तिगत संचार आदान प्रदानको लाइन छ। यो हास्यास्पद कुरा हो। त्यसपछि जब म पौलको बारेमा पढ्छु, जसलाई थाहा छैन कि उसको जीवनमा अगाडि के छन्, कहाँ जानुपर्ने, के गर्नुपर्ने, तब यो मेरो निम्ति महान सान्त्वना हो। पौलको निम्ति र मेरो निम्ति प्रभुले सड़क नक्सा दिनुहुन्न, उहाँले खालि हरेक दिन प्रतिदिन अगुवाई गर्नुहुनेछ। भनिएको छ, म्याकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म माकेडोनिया नै भएर गइरहेको छु। सायद म तिमीहरूलाई तिमीहरू कहाँ केही दिन बस्नेछु अथवा हिउँदा पनि बिताउनेछु। त्यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्दोबस्त मिलाइदिन सक्नेछौ। अनि 7 पदमा भनिएको छ, यसपालि तिमीहरूसँग एकैछिनको मात्र भेटघाट नगरेर प्रभुको इच्छा भयो भने केही समय बिताउने आशा मैले राखेको छु। यहाँ पाउल भनिरहेका छन् कि उससँग कोरन्थीमा जाने योजना छ, तर खालि प्रभुले अनुमति दिनुभए मात्र, मतलब प्रभुको इच्छामा इच्छा भए मात्र, के हामीसँग योजना हुनुहुँदैन, के हामीले योजनाहरू बनाउनु हुँदैन? मित्र, निश्चय नै हामीले योजनाहरू बनाउनु पर्छ, तर ती योजनाहरू सधैँ परमेश्वरको इच्छाको ग्रहण गर्न तत्पर वा परमेश्वरको इच्छा मान्ने हुनुपर्छ। हामीले तिनीहरूलाई परिवर्तन गर्न पनि इच्छुक हुनुपर्छ। हामी यी कुराहरू चारैतिर खुट्टा घिसारेर हिँडाउन इच्छुक हुनुपर्छ। जब पाउल बाहिर गए, उसँग आफ्नो मिशनरी यात्राहरूको लागि कड़ा कार्यक्रम समय सारणी थिएन। हामी प्रेरितहरूको पुस्तकमा देख्छौ कि कसरी प्रभुले उसलाई दोस्रो मिशनरी यात्रामा व्यावहारिक रूपमा एकातिर जाँदै गर्दा त्यहाँबाट फिराएर अर्को दिशातिर पठाउनुभयो। पाउल एफिससतिर गइरहेका थिए। परमेश्वरको आत्माले उसलाई युरोपमा पठाइरहनु भएको थियो अनि उसलाई थाहा थिएन कि तिनी युरोपमा गइरहेका थिए। तिनीसँग युरोपको निम्ति भिसा थिएन, तर त्यस दिनमा उसलाई भिसाको आवश्यक पर्दैनथ्यो। पाउल त्यहाँ नै गए जहाँ परमेश्वरको आत्माले उसलाई अगुवाई गरियो। भनिएको छ आठ पदमा, तर पेन्टिकोस्टको चाडसम्म म एफिससमा बस्नेछु, त्यो चाहिँ उसको योजना हो। नौ पदमा भनिएको छ, किनभने प्रभावशाली कामको एउटा ठूलो ढोका मेरो निम्ति खोलिएको छ अनि विरोध गर्नेहरू पनि धेरै छन्। यो अति नै सुन्दर पद हो जुन मैले प्रकाश तीन अध्यायको आठसँग मिलाएको छु। त्यो चाहिँ फिलेडेल्फियामा भएको मण्डलीलाई ख्रिष्टको सन्देश हो, जहाँ प्रभु भन्नुहुन्छ, हेर मैले तिम्रो सामने ढोका खुला राखेको छु। अनि पाउल भन्छन्, मेरो निम्ति एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ। यी दुई पदहरू प्रभुले दिनुभएको मेरो आफ्नो सेविकाईमा सत्य भएको पाएको छु। उही समयमा यो आज सत्य हो कि त्यहाँ धेरै विरोधीहरू छन्। कुनै पनि परमेश्वरको जन जो परमेश्वरको वचनको निम्ति खड़ा हुन्छ उसँग धेरै शत्रुहरू विरोधीहरू हुन्छन्। त्यो पाउलको अनुभव थियो अनि यो मेरो पनि अनुभव भएको छ। तर यदि प्रभुले ढोकाहरूको खोल्नु भएको छ भने र कुनै मानिसले यसको ढोका बन्द गर्न सक्दैन, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्। यसरी हामी देख्छौ कि पाउल अति नै खुशी र परमेश्वरको इच्छामा आनन्द गरिरहेका छन्। यदि प्रभुले उसलाई कोरन्थीमा गएको चाहनुहुन्छ भने उनी त्यहाँ जानेछन्। त्यसपछि हामी देख्नेछौ महान व्यक्तित्वहरू। यी मानिसहरू ती व्यक्तिहरू थिए जो कोरन्थीका बाटोहरूमा हिँडेका थिए। कोरन्थी त्यस समयमा अति नै भ्रष्ट सहर थियो जुन कामवासना जस्ता अनैतिक कुराहरूले भरिएको थियो। तिनीहरूले आजका आधुनिक पीढ़ीहरूभन्दा अझ ज्यादा अवैधिक अकानूनी कामवासना यौन क्रियाको बारेमा जान्दथे। तैपनि त्यहाँ कोही कोही त्यस्ता महान व्यक्तित्वहरू थिए जसले प्रभु येशूलाई जान्दथे र उहाँको निम्ति जिए थिए। तिनीहरूले आफैलाई संसारबाट यस्ता भ्रष्ट कुराहरूबाट निष्कोट राखेथे। दश र एघार पदमा भनिएको छ, तिमोथी तिमी कहाँ आउँदा तिनलाई तिमीहरूका साथ निष्फिक्री बस्न देऊ, किनकि तिनले पनि मैले जस्तै प्रभुको काम गरिरहेका छन्। यसकारण कसैले तिनको अवहेलना नगरोस्, तर शान्तिसँग तिनलाई आफ्नो यात्रामा पठाइदेऊ र तिनी म कहाँ आउन्, किनभने भाइहरूसँग आउँछन् भनी म तिनको प्रतीक्षा गर्दछु। किन तिनीहरूले तिमोथीलाई हेला गर्नेछन् त? पाउले पहिलो कोरन्थी चारको बाह्र पदमा लेखे, तिम्रो जवानीलाई कसैले हेला नगरोस्। यहाँ पाउल कोरन्थीको मण्डलीलाई भनिरहेका छन्, तिमोथीलाई ग्रहण गर। यद्यपि तिनी जवान व्यक्ति भए पनि तिनी परमेश्वरको वचनको प्रचारक थिए। अनि बाह्र पदमा भनिएको छ, अब भाइ अपोलोसको विषयमा मलाई यो भन्नु छ कि मैले तिनलाई अरू भाइहरूसँग मिली तिमीहरूसँग भेटघाट गर्ने निकै आग्रह गरेथे, तर अहिले आउन तिनलाई बिल्कुलै इच्छा भएन, तर मौका पाउन साथ तिनी आउनेछन्। यो कुराको याद राखौं कि कोरन्थियन मण्डलीसँग पाउल र अपोलोस पत्रुसको कुरा लिएर आपसमा मतभेद फूट र गुटबादी भएथ्यो। तर पाउले अपोलोसलाई प्रेम गर्थे र उसले कोरन्थियनहरूलाई यो स्पष्ट पार्दछन् कि तिनीहरू सँगसँगै प्रभुको सेवा गरिरहेका छन्। उसले यो निश्चयता दिलाउँछन् कि अपोलो पछिबाट तिनीहरू कहाँ भेटघाटको निम्ति आउनेछन्। तेह्र चौध पदमा भनिएको छ, सतर्क रहो, विश्वासमा दृढ भइरहो, साहसिलो र सामर्थी बन, जे गर्छौ ती सबै प्रेममा गरिएका हुन्। ओ, यी वचनहरू आज हाम्रा निम्ति पनि कति महत्वपूर्ण छन् बुझ्नलाई, अप्नाउनलाई। अनि पन्ध्र र सोह्रमा भनिएको छ, भाइ हो, तिमीहरूलाई थाहा छ कि स्टिफनसका घराना अखायामा विश्वास गर्नेहरूका प्रथम हुन्। तिनीहरूले सन्तहरूका सेवा आफैलाई अर्पण गरेका छन्। यस्ता र यस्तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु। भनिएको छ, भाइ हो, तिमीहरूलाई थाहा छ कि स्टिफनसको घराना अखायामा विश्वास गर्नेहरूका प्रथम हुन्। मित्र, यो कति महान सेविकाई हो! आज हामीलाई यस्ताहरूको मण्डलीमा कति धेरै आवश्यक छ। अनि सोह्र पदमा भनिएको छ, यस्ता र यस्तै परिश्रम गर्ने हरेक सहकर्मीहरूको अधीनमा रह भनेर म तिमीहरूलाई आग्रह गर्दछु। पाउल कोरन्थियन क्रिस्टियनहरूलाई ती व्यक्तिहरूको सेवाको निम्ति आफैलाई अर्पण गर्न आग्रह गर्छन्। अनि सत्र पदमा भनिएको छ, स्टिफनस पोर्टुनाटस अखाइकसको आगमनमा म आनन्दित भए किनकि तिमीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए। यो स्पष्ट छ कि कोरन्थीबाट केही प्रतिनिधिहरू त्यहाँका हालखबर सन्देश सहित पत्र लिएर पाउल कहाँ आएथे। पाउल कोरन्थीको मण्डलीमा भएका क्रिस्टियनहरूलाई भन्छन् कि ती सन्देश वा पत्र ल्याउने क्रिस्टियनहरूले अति नै महान काम गरे जसले पूरा मण्डलीको हालखबर विवरण सहित जानकारी दिए। भनिएको छ, स्टिफनस पोर्टुनाटस अखाइकसको आगमनमा म आनन्दित भए किनकि तिमीहरूको अनुपस्थिति तिनीहरूले पूरा गरिदिए। 18 पद, किनकि तिनीहरूले मेरा र तिमीहरूका आत्मालाई पनि उत्साहित तुल्याए, यस्ता मानिसहरूको कदर गर। पाउल भनिरहेका छन् कि जब तिनी कोरन्थीमा फर्किआउनेछन् तिनीहरूलाई धन्यवाद देऊ। 19 पदमा भनिएको छ, एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अकिलास र प्रिस्कला र तिनीहरूको घरमा भएका मण्डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिनन्दन पठाएका छन्। मित्र, यहाँ हामी देख्दछौ कि धेरै मानिसहरूमध्ये धेरैजना ख्रिष्टको बारेमा थाहा पाउन आएका थिए पाउलको सेविकैद्वारा। अनि 20 पदमा भनिएको छ, सबै भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्, एक अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। के आज चुम्बनको अनुमति छ? यो निश्चय नै अनुमति छ, तर यो यदि पवित्र चुम्बन भए। प्रायजसो चुम्बनहरू पवित्र चुम्बन हुँदैनन्, त्यसकारण म यसलाई मण्डलीमा सिफारिस गर्दिन। 21 पदमा भनिएको छ, म पाउल आफ्नै हातले यो अभिवादन लेख्दैछु। पाउल यो पत्र लेखे र त्यसपछि यसमा सही गरे। अनि 22 पदमा, कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्, हे हाम्रा प्रभु आउनुहोस्। प्रभु येशूले सिमन पत्रुसलाई सोध्नुभयो कि तिमी मलाई प्रेम गर्छौ। उहाँले पत्रुसलाई सोध्नु भएन कि के तिनी उहाँलाई फेरि धोका इन्कार गर्नेछन्। उहाँले खालि यही सोध्नुभयो के तिमी मलाई प्रेम गर्छौ। त्यो नै आज खास जाँच हो, के तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ। पाउले यो पनि भन्छन्, कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्। अनि 23 र 24 पदमा भनिएको छ, प्रभु येशू ख्रिष्टको अनुग्रह तिमीहरूसँग होस्। ख्रिष्ट येशूमा मेरो प्रेम तिमीहरू सबैसँग रहोस्। आमेन। यदि तपाईँ प्रभु येशूलाई प्रेम गर्नुहुन्छ भने तपाईँ प्रभुका पवित्र जनहरूलाई प्रेम गर्नुहुन्छ। यो पहिलो कोरन्थीको पत्र प्रेमको उच्च नोटको उल्लेख गर्दै अन्त हुन्छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्। अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ। 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।